नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर संवादमा स्वागत छ। म सन्तोष रिग्मी। प्रदेश नम्बर पाँच सरकारले कोरोना महामारीका विरूद्ध विभिन्न खालका अभियानहरू सञ्चालन गरिरहेको छ। विभिन्न खालका कार्यक्रमहरू त्यहाँ सञ्चालन भइरहेका छन्। मूलत कोरोना संक्रमणको सबैभन्दा बढ़ी प्रभावित क्षेत्र मध्येको एउटा क्षेत्रका रूपमा यदि प्रदेश नम्बर पाँच रहेको छ। प्रदेश नम्बर पाँचमा कोरोना संक्रमण विरूद्ध भइरहेका सरकारी प्रयासहरू लगायतका विषयमा आजको अन्तर संवादमा हामी केन्द्रित हुनेछौं। त्यसका लागि हामी दुई चरणमा कुराकानी गर्नेछौं। पहिलो चरणमा हामीसँग कुराकानीमा हुनुहुन्छ प्रदेश नम्बर पाँच सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी। हजुर मन्जु,
हजुर हजुर,
स्वागत छ
यहाँ।
अब यहाँहरूले हिजो मन्त्री परिषदको बैठकबाट विभिन्न निर्णयहरू गर्नुभएको छ, खासमा यो कोरोना विरूद्धको अभियानका क्रममा हिजो भएका निर्णयहरू के हुन्? खासमा
खास गरेर हिजो दुई निर्णय हामीले महत्वपूर्ण निर्णय गरेका छौँ। पहिला नम्बर त यो कोविड उन्नाइसबाट सृजित विशेष परिस्थितिको सम्बोधन गरी रोजगारी आय आर्जन र खाद्य सुरक्षाको लागि कोविड विशेष कृषि कार्यक्रम हामीले हिजो एउटा घोषणा गरेका छौँ। अब यो यसको रकम चाहिँ 51,14,00,000 रुपियाँ हामीले यो आर्थिक वर्षमा हामीले वितरण गर्छौँ अनुदानको रूपमा। र खास गरेर यसलाई हामीले सातवटा शीर्षकमा, कृषि क्षेत्रको सातवटा शीर्षकमा हामीले चाहिँ 51,14,00,000 रुपियाँ अनुदानको रूपमा अब दिने भनेर निर्णय गरेका छौँ। जस्तै पहिलो नम्बरमा यो कृषि एम्बुलेन्स कार्यक्रम छ। यो खास गरेर अहिले कृषि उपज बिक्री नभएर खेर जाने अवस्थाका कृषकहरूलाई 34 पिकअप 20 दिनका लागि अब यो 34,00,000 रुपियाँ हामीले यो कृषि एम्बुलेन्स परिचालनमा खर्च गर्ने भनेका छौँ। र पिकअप परिचालन हुने दिन ड्राइभरलाई 1,000 भाडा र भाडा वापत 2,000, इन्धन वापत
2,000। हामी डिटेलमा अहिले केही बेरमा जाउँला। अहिले मूलत भएका निर्णयहरू, प्रमुख निर्णयहरू, यो कोरोना विरूद्धको अभियानमा प्रदेश सरकारले गरेका महत्वपूर्ण निर्णयहरू चाहिँ के छन्?
एउटा त मैले यो भने यो कृषिसँग सम्बन्धित सातवटा कम्पोनेन्टमा, अब यसको छोटकरीमा भन्दाखेरि अब जस्तै कृषि एम्बुलेन्सको कार्यक्रम भयो, बेमौसमी आलु उत्पादनको कार्यक्रम भयो, होइन, व्यावसायिक तरकारी उत्पादन गर्न चाहने कृषकहरूलाई प्रोत्साहन अनुदान कार्यक्रम भयो, कोविड उन्नाइसको कारण विदेशबाट फर्किएका र व्यावसायिक खेती उन्मुख कृषक प्रोत्साहन कार्यक्रम भयो, र त्यस्तै ब्रोइलर कुखुरा पाल्ने साना कृषकहरूको चाहिँ अब यो लक्षित कार्यक्रम भयो, त्यस्तै दुध उत्पादक कृषक विशेष कार्यक्रम भयो, र त्यस्तै बिउ उत्पादक कृषक लक्षित प्रोत्साहन कार्यक्रम भनेर चाहिँ हामीले सबै गरेर 51,14,00,000 रुपियाँ दिने निर्णय गरेका छन्। र जसबाट चाहिँ 41,400 प्रत्यक्ष लाभान्वित हुनेछन्। र यो खास गरेर यो बिचमा ब्रोइलर कुखुरा पाल्नेहरू ठुलो संकटमा थिए, उनीहरूलाई पनि अलिकति राहत उत्पादन होस् राहत होस्, त्यस्तै चाहिँ यो दुध उत्पादक किसानहरूले पनि अब धेरै दिन चाहिँ अब भनौँ न यो होलिडे त्यो मिल्क होलिडेको भएको छ, त्यसको लागि पनि अब लिटरको भनौँ न 10 रुपियाँको दरले चाहिँ अनुदान दिने भन्ने हामीले कुरा गरेका छन्। र यसरी चाहिँ अब खास गरेर कृषि क्षेत्रमा रहेका र खास गरेर विदेशबाट आएका जसले चाहिँ कृषिमा अब केही गर्छु भन्ने अब जसले चाहना राख्छ उहाँहरूलाई अब केही होस् भनेर चाहिँ अब खास गरेर अलिकति उत्पादन क्षेत्रमा भनौँ न केही काम पनि होस् र राहत पनि फिट होस् भन्ने हिसाबले, दुइटै हिसाबले हामीले एउटा त अब यो रोजगारी पनि सिर्जना होस् भन्ने कुरा पनि हामीले गरिरहेका छौँ। तारको चाहिँ अब यो कोविडको कारणले गर्दाखेरि जो साँच्चैकै अब लगानी गर्दा गर्दै मेहनत गर्दा गर्दै धेरै ठुलो नोक्सानी जसले बेहोर्नु भएको छ उहाँहरूलाई अलिकति सोमलम पत्ती लाउने काम पनि यो कार्यक्रमले गरेको छ।
हजुर, अब यी बाहेक समग्रतामा हेर्दाखेरि अब अहिले अस्पतालहरूको विकासको सन्दर्भ, त्यसै गरी अब कोरोनाका संक्रमितहरू थपिँदै गए, परीक्षणको दायरा बढाउने सन्दर्भ, यी विभिन्न प्रयासहरूमा प्रदेश सरकारले गरेका कामहरू, अहिलेसम्म भएका यो कोविड 19 को विरूद्धमा भएका हाम्रा कामहरू, प्रयासहरू के छन् प्रदेश सरकारका?
अब कोविडकै सन्दर्भमा हामीले अब हिजकै बैठकमा धेरैवटा निर्णय गरेका छौँ। अब एउटा त अब मन्त्री परिषदको बैठकमा अब स्वास्थ्य निगमले हामीले पारित गर्यौँ र त्यस्तै चाहिँ अब यो के भन्छ स्वास्थ्य नीति पनि हामीले पारित गरेका छन् र त्यस्तै अब बम विस्फोटनका कारण चाहिँ उहाँ रोल्पामा चारजना बच्चाहरू मरेका थिए मृतकका परिवारहरूलाई 1-1 लाख रुपियाँ निर्णय पनि गरेका छौँ र अब कोभिडकै बारेमा भन्नु पर्दाखेरि साँच्चै भन्नुहुन्छ भने 5 नम्बर प्रदेश अलिक दिन अगाडिसम्म हामी ग्रिन जोनमा छौँ भनेर हामी एकदमै सुरक्षित छौँ भन्ने हामीले महसुस गर्दै थियौँ तर एकाएक चाहिँ के भयो भन्दा अब यो 6 वटा जिल्ला तराईको र त्यसमा पनि अब खास गरेर भन्नुहुन्छ भने अब यो 2 नाका अलिक ठुला नाका यो पेलैयाको नाका र रुपडियाको नाका नेपालगञ्जको नाका अलिक ठुला नाका पनि भयो र जताततैबाट अब मान्छे भनौँ न आउने अब त्यो बाटो पनि पर्यो र त्यस कारणले गर्दाखेरि इन्डियाबाटै आएर अहिले एकाएक जति हाम्रो यो प्रदेशमा जति कोभिडका भनौँ न यो कन्फर्म केसहरू जति देखिरहेको छ सबै इन्डियाबाट मात्रै आएको मात्रै हामीले फेला पारेका छौँ र त्यो भनेको के हो भन्दाखेरि अब खास गरेर अब यो बेलैया नाकाबाट यो रूपन्देहीको बेलैया नाकाबाट आएकाहरू र अझ नाकाईको मेन भन्दा पनि अझ यो खेत क्षेत्रतिरबाट आएकाहरू को कारणले गर्दाखेरि अब यो मर्चवार क्षेत्र अब तपाईँलाई थाहा छ यो हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अझ पश्चिम दक्षिणको जुन क्षेत्र हो अब त्यो ठाउँमा सबरीमाई कोटाईमाईमा अचानक चाहिँ त्यो धेरै संख्यामा अब फेला परे त्यस्तै अब कपिल वस्तुको पनि भनौँ न त्यो मायादेवी एरिया साइडतिर अलिकता भनौँ न त्यो त्यस्तै लुकी छिपी आएकाहरू अब धेरै ठुलो उसमा फेला परे तर त्यस्तै अब नेपालगञ्जको त मुस्लिम एरिया अहिले अब भन्नुहुन्छ भने हाम्रो सुशील कोइराला प्रखर अस्पतालमा जति पनि बिरामीहरू कोरोनाका बिरामीहरू रहेका छन् सबै 100% मुस्लिम मात्रै अथवा त्यो मुस्लिम एरियाभित्र चाहिँ अब त्यस्तो खालको एउटा फैलिन गयो र अचानक चाहिँ एकैचोटि अब टेस्ट गर्दाखेरि थुप्रै संख्यामा देखा पर्यो र यसरी चाहिँ अब अहिले खास गरेर हामीले 4 अस्पताललाई कोरोना आइसोलेसन अस्पतालको रूपमा हामीले राखेका थियौँ अब 4 अस्पताल मध्ये यो बेलझुण्डीको अस्पताल त अझ पनि खाली छ जम्मा जम्मी त्यहाँ 1 बच्चा त्यो पनि बर्दियाको बच्चा बर्दियाको बच्चालाई अब त्यहाँ नेपालगञ्जमा राख्ने कि भन्दाखेरि अब त्यहाँ एउटा त अब त्यो एक्लै पर्यो नानी र त्यहाँ मलाई छुट्टै राख्नुपर्छ भन्ने कुरो गरिसके पछाडि उहाँ उसलाई यो बेलझुण्डीको अस्पतालमा त्यो बच्चा मात्रै छ र त्यहाँ 80 बेड अहिले पनि खाली रहेको अवस्था छ।
यहाँकै कुरालाई जोड्दाखेरि अब जसरी यहाँले भन्नुभएको थियो कि केही दिन अगाडिसम्म सुरक्षित छौ भन्ने प्रदेश सरकारको एउटा खालको निष्कर्ष थियो अनुमान थियो एकाएक समस्या चाहिँ भयावहतातर्फ अगाडि बढेको सन्दर्भहरू यहाँले जोड्नुभयो। अब नेपालगञ्जकै सन्दर्भ यहाँले जोड्नुभयो सुशील कोइराला अस्पतालमा त्यहाँ अब बिरामी राख्ने ठाउँ छैन भन्ने खालको अस्पताल व्यवस्थापन समितिले कुरा गरिरहेछ अन्यत्र पनि अब भरिरहेछ मानिसहरू आउने क्रम जारी छ। अब हिजो मात्रै पनि नेपालगञ्ज नाकाबाटै मात्र पनि 700 बढी मानिसहरू नेपाल फर्किएका छन्। अब यो अवस्था जुन देखिँदैछ यसको व्यवस्थापन गर्ने सन्दर्भमा परीक्षणको सन्दर्भको कुरा गरौँ र कहीँ कतै देखियो भने त्यसलाई अस्पतालमा लैजाने उपचार गर्ने सन्दर्भका कुराहरू हाम्रो तयारीको अवस्था कस्तो छ?
अब त्यसैको लागि नै हामीले हिजोको मन्त्री परिषदबाट के निर्णय गरेका छौँ भने अब नेपालगञ्जको डेन्टल अस्पताल र यो आर्मी अस्पतालमा अझ बेड थप्ने आइसोलेसनको बेड थप्ने यद्यपि अब डेन्टल अस्पतालमा हामीले आइसोलेसनको बेड त राखेकै थियौँ तर अब बढ्यो भने अब कहाँ राख्ने? अब सुशील कोइराला प्रखर क्यान्सर अस्पताल त एकदम फुलफिल भइसक्यो त्यसो भएको हुनाले अब मान्छे आउँदाखेरि अब राख्ने ठाउँ नभएको हुनाले हामीले हिजो मात्रै के निर्णय गर्यौँ भन्दा त्यो डेन्टल अस्पताललाई टोटल आइसोलेसन अस्पताल बनाउने र आर्मी अस्पताललाई पनि आइसोलेसन अस्पतालकै रूपमा लिएर जाने र त्यो हिसाबले हामीले हिजो अब एउटा बैठक बैठक बसेर त्यहाँको भनौँ न तिर्तना पतिसँग बसेर भए पनि अब त्यसलाई अब व्यवस्था मिलाउने भनेर कुरा गरेका छौँ। र अर्को यो बुटोलकै यो धागो कारखानामा जुन आइसोलेसन अस्पताल बनाइएको थियो त्यो पनि अहिले फुलफिल भइसकेको छ र त्यसमा हामीले 200 एकैचोटि 200 हामीले थप्ने भनेर हिजो निर्णय गरेका छौँ। अब किन भन्दाखेरि अब पनि हामीले अब शङ्का के छ भने 100 करोडको संख्यामा बढ्न सक्छ किन भन्दाखेरि हामी एकदमै जोखिम क्षेत्रमा छौँ र बोर्डर अब इन्डियाले अब खास गरेर ट्रेन अब चालु गरिदियो अब अहिले त अब लुकी छिपी जब पैदल हिँडेर अथवा भनौँ न विभिन्न हिसाबले आइरहेका थिए भने अब त ट्रेनै चालु गरिसक्यो र स्वाभाविक रूपमा छ ट्रेन खुला भइसके पछाडि अब एकैचोटि अब मान्छे अलिक धेरै पनि आउन सक्ने सम्भावना हामीले देख्छौँ। त्यसो भएको हुनाले अब यो कोरोना अस्पताल भायु कारखानाको कोरोना अस्पताललाई 200 बेड बढाउने र यो भीम अस्पताललाई पुरै खाली गरेर अब पहिला त एउटा फ्ल्याट मात्रै हामीले कोरोना अस्पतालको रूपमा हामीले राखेका थियौँ। अब भीम अस्पतालमा कुनै पनि अरू बिरामी नराख्ने अरू बिरामीलाई अन्यत्र अस्पतालमा लैजाने र भइरहेको भीम अस्पताललाई टोटल अब आइसोलेसन अस्पतालकै रूपमा अब त्यसलाई बनाउनुपर्छ भन्ने हामीले निर्णय गरेका छौँ। र त्यति मात्रै नभएर यो कपिल वस्तुमा पनि अलि यति बाक्लो जुन बढिरहेको छ अब त्यो कपिल वस्तुका बिरामीलाई अब यता बुटोल ल्याएर पनि अब सम्भव नदेखिने भयो। त्यसो भएको हुनाले हामीले कपिल वस्तुको तौलिहेवा बहुमुखी क्याम्पसलाई पनि एउटा आइसोलेसन हस्पिटलको रूपमा सञ्चालन गर्नुपर्छ भनेर हिजो निर्णय गरेका छन् र त्यसको लागि अब भनौँ न प्राविधिक सहयोग अथवा त्यहाँ डाक्टर नर्सको सहयोग अरू तौली के भन्छ कपिल वस्तुको विभिन्न अस्पतालबाट ल्याएर व्यवस्था मिलाउने तर ठाउँको हिसाबले चाहिँ तौली बहुमुखी क्याम्पसलाई नै अब त्यसलाई एउटा अहिले अस्थायी रूपमा आइसोलेसन अस्पतालको रूपमा सञ्चालन गर्नुपर्छ भन्ने खालको हामीले कुरो गरेका छन्। अब यसरी यो हेलो
हजुर 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 भन्छु
यसरी यो 5 नम्बर प्रदेशमा जुन सम्भावना हामीले देखिरहेका छन् कि अब बिरामी अझ पनि बढ्न सक्छन् त्यही हिसाबले हाम्रो तयारी पनि छ। यद्यपि अब यसमा प्रदेश सरकारले मात्रै गरेर सम्भव छैन। किन सम्भव छैन भन्दा अब जस्तै अब पीसीआर टेस्टकै लागि जुन किटहरू चाहिन्छ अब त्यो त अब केन्द्रले पठाइदिनुपर्छ। त्यस्तै आरटिपिसी टेस्टको लागि पनि अब त्यो केन्द्रले चाहिने सामान त पठाइदिनुपर्छ किनभने संख्या जति जति अवस्थामा बढ्दै जान्छ त्यही त्यही ढङ्गले अब त्यो उपकरणहरू पनि पिपिई नै भन्नुहोस् न अब यो जति पनि अब बढ्दै जान्छ यो बिरामीको संख्या त्यही ढङ्गले हाम्रो उपकरणको सहयोग चाहिँ अब केन्द्रले गर्दै जानुपर्छ भन्ने कुरा गरेर छौँ। र अर्को एउटा महत्त्वपूर्ण निर्णय हामीले 4 जिल्लामा खास गरेर चाहिँ अब नवलपरासी रूपन्देही कपिलवस्तु र बाँके यो 4 जिल्लामा जुन चाहिँ एकदमै अब यो इन्डियातिरबाट मान्छे आउने जुन ठुलो अझ त्यो जिल्लाका मान्छे मात्रै होइन नेपालका विभिन्न जिल्लाका मान्छे यो ठाउँबाट आउँदो रहेछ। त्यसो भएको आएका जतिलाई अब राम्रो ढङ्गले आइसोलेसन एउटा भनौँ न क्वारेन्टिन बनाउने र क्वारेन्टिनको कार्यविधि पनि हामीले बनाउने भनेर हिजो मन्त्री परिषदबाट निर्णय गरेका छौँ। किन भन्दाखेरि कतिपय मान्छेहरू क्वारेन्टिनमा आएर पनि अनि त्यस पछाडि त्यो बिरामी सर्दो रहेछ
मान्छेलाई
क्वारेन्टिनमै आएको बेलामा बिरामी सर्ने पनि देखियो। किन भन्दाखेरि हामीले केही थाहा छैन भन्दै अनि त्यहाँबाट घुलमिल गर्ने खालको जुन कुरो हुँदो रहेछ। त्यसो भएको हुनाले त्यो अलिक सजगता नेपालमा आइसकेका हरेक मान्छे यो सोसल डिस्टेन्स कायम गर्नु चाहे क्वारेन्टिनमा बस्दाको अवस्थामा होस् अथवा जुनसुकै काम गरिरहेको अवस्थामा होस् अब उसले चाहिँ एउटा त्यो के भन्छ अनुशासन पालना गर्नुपर्छ भनेर हामीले चाहिँ एउटा निर्देशिका नै तयार गरेर र त्यो निर्देशिका जसरी भए पनि लागू गर्ने खालका कुरो गरिएन भने अब यो चाहिँ
हजुर यहाँको समयका लागि यहाँलाई धेरै धन्यवाद। हजुर उहाँ हुनुहुन्थ्यो प्रदेश नम्बर 5 सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी। हामी प्रदेश नम्बर 5 सन्दर्भमा कुराकानी गरिरहेका छौँ। कुराकानीमा हामीसँग यतिखेर जोडिनु भएको छ प्रदेश नम्बर 5 भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल। हजुर मन्जु स्वागत छ यहाँलाई। हामीले हिजोको मन्त्री परिषदको बैठक लगायतका सन्दर्भमा यहाँको मन्त्री परिषदका प्रवक्तासँग पनि कुराकानी गर्यौं। अब अलिकति छोटोमा हामी कृषिमै केन्द्रित हौ। कृषिका यी कार्यक्रमहरू जुन चाहिँ 7 घोषणा गरिएका छन् यी कार्यक्रमहरू कसरी लागू हुनेछन्?
यो कार्यक्रमहरू जुन हामी अहिले COVID-19 प्रभावित भएर रोजगारी घुमेर गाउँमा आइरहनु भएको छ गाउँका जग्गाहरू पनि बाधा छन् यसलाई लक्षित गरेर हामीले चाहिँ बिउ उत्पादक किसानहरूलाई सपोर्ट गर्ने कार्यक्रमहरू राखेका छौँ होइन त्यसै गरी दुध उत्पादक गर्ने किसानहरूलाई उहाँहरूले अहिले जुन यो बन्दाबन्दीले गर्दाखेरि दुध बिक्री गर्न पाउनु भएन उहाँहरूलाई चाहिँ क्षति भएको छ बेसरी त्यसमा थोरै राहत गर्ने गरी कार्यक्रम राखेका छौँ। त्यसै गरी ब्रोइलर पाल्ने किसानहरू जो साना किसान जसले 500 भन्दा कम पालिरहनु भएको छ साना किसानहरूलाई लक्षित गरेर अब उहाँहरूले कुखुराहरू पाल्नको लागि अब चल्ला किन्नको लागि उहाँहरूलाई औषधि किन्नको लागि राहत स्वरूप सपोर्ट गर्ने र ग्रामीण रोजगारी सिर्जना गर्ने बर्खे आलु लगाउने लगायत कृषि एम्बुलेन्स यी कार्यक्रमहरू हामीले जुन निर्णय गर्यौं यो कार्यक्रमहरू चाहिँ पालिकाको सहकार्यमा हामी सञ्चालन गर्नेछौ हाम्रो क्षेत्रभित्र रहेको 109 पालिका जहाँ चाहिँ त्यहाँका सहकारीहरू कृषि समूहहरू उहाँहरू पनि यसमा सहभागी हुनुहुनेछ किसानहरू यसरी हामी हरेक किसानहरूलाई समेटेर उहाँहरूलाई कुटो कोदालो किन्नेदेखि लिएर बिउ किन्ने सानो सानो सपोर्टबाट सुरु गर्ने र उहाँलाई व्यवसायिक बनाउनको लागि थप अरू सरकारले सुरु गरेका कार्यक्रमहरू करार खेती त्यसपछि ऋण लगानी गरेर उहाँहरूलाई ऋण लगानी गर्न सहयोग गर्ने र ब्याज तिरिदिने लगायतका कार्यक्रमहरूमा हामी उहाँहरूलाई जोड्छौँ
मजु अब यो त भए अल्पकालीन कुराहरू करिब करिब यो आर्थिक वर्षभित्र र यहाँहरूले हिजो साउनसम्म भनेर भन्नुभएको रहेछ अब अहिलेको स्थितिमा कृषिमा जोड्नुपर्ने आवश्यकता विभिन्न क्षेत्रबाट दर्शाइएको छ यहाँहरूले पनि त्यो मनन गर्नु भएको छ दीर्घकालीन कार्यक्रमहरू चाहिँ के हुनेछन् किनभने अब यो COVID-19 को प्रभाव जसरी देखिएको छ यदि हामीले कृषिलाई चाहिँ त्यो हिसाबले जोड्न सकेनौँ आम चाहिँ जनताको जनजीवनसँगै जोड्न सकेनौँ भने यसले हामीलाई धेरै अप्ठ्यारो पार्नेछ भन्ने अर्थविदहरूको पनि धारणाहरू आइरहेको छ यो सन्दर्भमा हाम्रा दीर्घकालीन कार्यक्रमहरू के हुनेछन्
दीर्घकालीन कार्यक्रम पनि हामी 5 अवधिको योजना बनाइसकेको छ 5 प्रदेश सरकारले त्यसमा आधारित रहेर हामीले स्पष्ट कृषिलाई प्राथमिकतामा राखेर योजना बनाइसकेको छ त्यसको आधारमा हामी कृषिमा लाग्ने हरेक किसानले चाहिँ सरकारबाट अभिभावकत्व लिने सपोर्ट पाउने गरी अगाडि बढ्दैछौँ अब हामी हरेक किसानलाई समेट्ने गरी जग्गा उपलब्ध गराउने ऋण उपलब्ध गराउने त्यसपछि उहाँले फलाएको उत्पादनहरू खरिद गरिदिने व्यवस्था गर्ने लगायतका प्रशोधन गर्ने ढुवानी गर्ने कुरामा सपोर्ट गर्ने खालका कार्यक्रमहरू अगाडि बढाउँदैछौँ
अब जसरी यी यस्ता कार्यक्रमहरू छन् यस्ता कार्यक्रमहरूमा कृषकहरूको सूचीहरू आएको छ कि को मान्छेसँग कति जग्गा छ अथवा त्यो जग्गाको व्यवस्थापनहरू कसरी गर्नेछ प्रदेश सरकारले स्थानीय तहसँग समन्वय कसरी हुनेछ जग्गाको व्यवस्थापनका सन्दर्भमा कतिपय सन्दर्भहरूमा संघीय सरकारसँग पनि समन्वय गर्नुपर्ने हुन्छ
यसको चाहिँ निश्चित रूपमा संघीय सरकार र स्थानीय सरकारको बीचमा हामी प्रदेश सरकार रहिरहेको हुनाले हाम्रो समन्वयकारी भूमिका अझ प्रबल हुन्छ नै हामी सचेत छौँ त्यो मामलामा र समन्वय पनि एकदमै घनो समन्वय भइरहेको छ अहिले संघीय सरकारसँग पनि स्थानीय सरकारसँग पनि जग्गाको अभिलेख हामी मागिरहेका छौँ पालिकाहरूसँग कति बुझाइरहनु भएको छ कति बुझाउने क्रममा छ अब हामी जग्गा लिन चाहने खेती गर्न चाहनेहरूले पनि सूची आफ्नो वार्ड कार्यालयमा यस गर्नुहुनेछ म खेती गर्न चाहन्छु भनेर जसले खेती गर्न सक्दिनँ मसँग खेती गर्न सक्ने ऊ भएन होइन जनशक्ति भएन मैले गर्न सकिनँ भने पनि ल मेरो जग्गा कोहीले खेती गर्न चाहन्छन् भने म दिन्छु भनेर त्यो चाहिँ एउटा सहज रूपमा चाहिँ भूमि ब्याङ्कको कन्सेप्ट हामी जान खोजिरहेका छौँ कानुन पनि बनाउन लागिरहेका छौँ
हजुर मन्जु हजुर यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद उहाँ हुनुहुन्थ्यो प्रदेश नम्बर 5 सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल अन्तसंवादमा आज हामी प्रदेश नम्बर 5 केन्द्रित भयौं प्राविधिक मित्र सुरेन्द्र श्रेष्ठ सहित म सन्तोष रेग्मी बिदा हुन्छु अवस्था नमस्कार